الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم جس نے مجھ پر ایک مرتبہ درود پاک پڑھا اللہ تعالی اس پر 10 رحمتیں بھیجتا ہے اور اس کے نامہ اعمال میں 10 نیکیاں لکھتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ مدنی چینل کے ناظرین، عالمی مدنی مرکز فیضان مدینہ کے حاضرین، فیضان مدنی مذاکرہ سے مختلف سلسلوں کے ساتھ آنے کا سلسلہ ہے اور آج کا ہمارا موضوع وضو اور تیمم سیکھ لیجئے۔ اس کی 2 قسطیں ہو چکی ہیں، ہم مزید آگے کا ہمارا سفر جاری ہے۔ وضو کے 4 فرائض ہیں: چہرہ دھونا، کونیوں سمیت دونوں ہاتھوں کا دھونا، چوتھائی سر کا مسا کرنا، ٹخنوں سمیت دونوں پاؤں دھونا۔ اور ہم نے وضو کے جو آپ کو سٹیپس بیان کیے تھے، یعنی ہم نے وضو کو جو تقسیم کیا تھا وہ 11 حصوں میں، کہ آپ نے 11 مدنی پھولوں کو یاد رکھنا ہے، 11 مدنی پھولوں کو یاد رکھیں گے انشاءاللہ الرحمن وضو ہو جائے گا۔ البتہ اس کے بہت سے مسائل بھی ہیں، وضو توڑنے والی باتیں بھی ہیں، تو ہم صرف وضو کا طریقہ بیان کر رہے ہیں اور اس کے تفصیلی مسائل یہاں بیان نہیں ہو رہے ہیں اس وقت۔ آج جو ہم موضوع لے کر چلیں گے اس میں وضو کے فرائض اور وضو کے بعد کے مدنی پھول ہیں، تو ہمارے یہ 4 مدنی پھول اور ان 4 کے بعد 5واں مدنی پھول وضو کے بعد کے مدنی پھول ہیں۔ چہرہ دھونا، 3 بار سارا چہرہ اس طرح دھوئیے کہ جہاں سے عادتاً سر کے بال اگنا شروع ہوتے ہیں وہاں سے لے کر تھوڑی کے نیچے تک، اور ایک کان کی لو سے دوسرے کان کی لو تک ہر جگہ پانی بہ جائے۔ داڑھی ہو تو احرام میں نہ ہونے کی صورت میں اس کا خلال کرنا سنت ہے۔ آئیے امیر اہل سنت کا مدنی گلدستہ دیکھتے ہیں۔
اب منہ دھونا ہے۔ منہ یہ جہاں سے قدرتی طور پر بال جمنے شروع ہوتے ہیں، یہاں سے یہاں اپنی ٹھوڑی پر ہاتھ رکھیں گے تو یہاں تھوڑا سا ہڈی نظر آئے گی، جو تھوڑا سا مطلب گڑا سا پڑتا ہے، تو یہ ٹھوڑی کے نیچے تک جو یہ منہ ہے، یہاں یعنی کہ لمبائی میں، اور چوڑائی میں یہ ایک کان کی لو سے دوسرے کان کی لو تک یہ سارا منہ ہے۔ یہ منہ دھونے میں یہ حصہ جو اگر احتیاط نہیں کی جائے تو اکثر سوکھا رہ جاتا ہے، اور یہ حصہ دھونا فرض ہے، اس کو کان پٹی کہتے ہیں۔ یہ سوکھا نہیں رہنا چاہیے، اور خالی گیلا ہونا کافی نہیں ہے، ہر جگہ سے 2-2 قطرے بہنا فرض وضو کا۔ اگر ایک قطرہ بہ گیا تب بھی وضو نہیں ہوگا، تو خالی گیلا ہو گیا تو وضو کیسے ہوگا؟ دھونے کی تعریف یہ بس ذہن نشین کر لیجئے، دھونا جب ہی کہلائے گا کہ کم از کم 2 قطرے بہنا ضروری ہے، ایک ہی چلو میں پورا منہ کا جو رقبہ میں نے عرض کیا وہ دھل جائے۔ اگر ایک چلو میں نہیں دھلتا تو زیادہ چلو میں بھی دھونے میں الجھ نہیں ہے، مثلا یوں دھویا پھر بے شک یوں دھویا پھر یوں دھویا، اس کے بعد تھوڑی کی طرف بھی بے شک پانی ڈال دیں، اب اطمینان ہو گیا جب تو اب یہ ایک بار دھلا، پھر اسی طرح دوسری بار، اسی طرح تیسری بار، یہ 3 بار دھلنا کہلائے گا۔ बाजार तो बारह बार हुआ लेकिन ये तीन बार ही कहलाएगा कि जब तक इत्मीनान नहीं हुआ तो वो एक ही बार वो धुलने में आएगा। अगर दाढ़ी घनी है तो इसकी जड़ तक धुलना और खाल धुलना वुजू में फर्ज नहीं है, खाल धुलना नीचे की गुसल में फर्ज है। और अगर दाढ़ी ऐसी है कि कहीं से घनी है तो कहीं से कुछ खाल नजर आ रही है, कहीं हल्के से बाल नजर आ रहे हैं, तो जहां जहां हल्के से बाल है या खाल नजर आ रही है तो वो तो खाल तक धुलना फर्ज है उसका वुजू में भी, और जहां घनी है वहां खाल धुलना वुजू में फर्ज नहीं, खाल धुलना नीचे की गुसल में फर्ज है। चेहरे की हद में जितने बाल आएंगे उनका धुलना फर्ज है, ये ध्यान में रखिएगा। अब बाद में होंगी दाढ़ी लंबी होती है तो वो लंबाई वाला हिस्सा जो चेहरे के हिस्से से जुदा है उसका धुलना फर्ज नहीं है। हाँ, गुसल में इन सबका धुलना फर्ज है, नोक से लेकर जड़ तक और जड़ से लेकर खाल तक, यानी खाल भी पूरी अंदर से धुल जाए। हमें अगर घनी है तो जड़ तक धुलना फर्ज है वुजू में, तो गुसल में पूरे बाल जड़ तक और साथ में इसकी खाल भी धुलना नीचे की फर्ज है। इसी तरह मूंछों का मसला और पलके जो है वो जड़ से लेकर नोक तक पूरी धुले। आंखों में अंदर के हिस्से में पानी बहाना ना वुजू में फर्ज है ना गुसल में। इसी तरह मुंह जो हम आदतन बंद करते हैं, जैसे इस वक्त मैं करता हूं बंद करने के बाद जो हिस्सा खुला रहता है, जैसे मैं बंद करके आपको दिखाता हूं, ये जितना हिस्सा जाहिर है इसका धुलना भी वुजू में फर्ज है। और दाढ़ी हो तो खिलाल करना सुन्नत है। अब मैं आपको मुंह धो के दिखाता हूं। इसमें भी ध्यान रखिएगा कि हर काम में कि पानी बेजा सर्फ ना हो, इतना जोर से नल खोलना कि वो धड़ाधड़ पानी चुल्लू से नीचे गिर रहा और फिर आपने उठाया नहीं। मुतवस्सित नल खोले के न बहुत ज्यादा बारीक हो कि आजा धुले ही नहीं, न इतना जोर से टूटी खोले के पानी धड़ाधड़ बहता रहे। मैं नहीं धुल पाया और नहीं धुल पाता, दाढ़ी मेरी घनी है तो इसलिए मैं साइडों पर भी धोऊंगा। और जिसकी दाढ़ी नहीं है या खुसूस इस्लामी बहने उनके लिए ज्यादा मुश्किल नहीं है एक चुल्लू में मुंह धोना, इसलिए वो मेरी नक्काली जरूरी नहीं कि मैंने ज्यादा चुल्लुओं में धोया तो ये समझे कि सुन्नत यही है। मेरे लिए वारा लिए कि मुझे हाजत है कि मैं चार बार में एक बार धो, और आप एक बार में धो सकते हैं तो एक बार में धोए। यह खिलाल भी सुन्नत है, दाढ़ी रखने वालों को यह सुन्नत नसीब हो जाती है। आजाद होने के बाद इसके पानी के खतरे टपका देना मुस्तहब है, कपड़ों को बचाना चाहिए जितना हो सके, मुस्तहब यही है कपड़ों पर वुजू का पानी न टपके।
صلوا على الحبيب صلى الله تعالى على محمد। कोहनियों समेत दोनों हाथ धोना हमारा आठवां मदनी फूल है। फिर पहले सीधा हाथ उंगलियों के सिरे से धोना शुरू कर कोहनियों समेत तीन बार धोएं, इसी तरह फिर उल्टा हाथ धो लीजिए। अच्छा, यहां एक मदनी फूल आप और ध्यान नसीब रखें, पानी के इस्तेमाल में जैसे टूटी है हमारी, टूटी में पानी का इस्तेमाल और तरह से, और पानी जब हाथ से लेकर चेहरा धोना है तो और तरह से, तो उसमें अगर आपको पानी की ज्यादा जरूरत है तो ज्यादा भी इस्तेमाल किया जाएगा, और टूटी में नीचे रखते हुए ज्यादा जरूरत नहीं है तो कम इस्तेमाल किया जाएगा। कैसे इस्तेमाल करना है आइए मदनी गुलदस्ता देखते हैं।
हाथ धोने का तरीका यह है, उंगलियों से शुरू करें और कोहनी समेत और अफजल है कि आधे बाजू तक धोए। कोहनी समेत तो फर्ज है और आधे बाजू तक मुस्तहब और तीन बार सुन्नत। तो ये इस तरह धोएंगे तो ये एक बार हो गया, फिर यूं करेंगे तो दोबारा हो गया, मगर यूं ना करें कि हर बार उंगलियों से शुरू करना मुस्तहब है। ये इस तरह ये हाथ फेरते जाना भी मुस्तहब है, ये दो बार हो गया, फिर उंगलियों से शुरू करके ये तीन बार। ये कब है कि जब पानी रुक रुक कर मतलब आप धो रहे और अगर नल के नीचे रखकर धो रहे तो अब इसकी तसलीस का तरीका यह नहीं है कि आप तीन बार जिस तरह मैंने बताया उस तरह धोएं, बल्कि इसका तरीका यह है कि आप इतनी देर पानी में हाथ नल की धार के नीचे रखें कि जितनी देर में तीन बार धुल जाए, उसको ज्यादा देर नहीं लगती तीन बार धुलने को, आप हाथ फेरते रहेंगे इंशाल्लाह धुल जाएगा। मैं आपको अमली तरीका दिखा देता हूं, गौर से देखिए। उंगलियों से शुरू करूंगा और इसको मैं इंशाल्लाह इस तरह, वो आपको लगेगा कि मैंने एक बार धोया लेकिन वो तीन बार धुलने तक इंशाल्लाह मैं वो उसको पानी के नीचे रखूंगा। अल्हम्दुलिल्लाह ये तीन बार आधे बाजू तक धुल गया। अब उल्टा हाथ भी इसी तरह धोना है। ये मुस्तहब है कि इसके पानी के कतरे टपका दिए जाए, कि बाज लोग हाथ धोने के बाद इस तरह चुल्लू में पानी लेकर फिर इस तरह तीन बार करते हैं, हाथ धोने के बाद करते हैं। ये तरीका बिल्कुल गलत है, इसका कोई सुन्नत से ताल्लुक नहीं हाथ धोने के बाद करना, और पानी भी इससे इसराफ ही होगा, हाथ तो धुली अब इसके माना कुछ भी नहीं।
صلوا على الحبيب صلى الله تعالى على محمد। सर का मसह करना, पूरे सर का एक ही बार मसह करना, कानों का मसह करना सुन्नत है। इसके दो तरीके, पहले आपको आसान तरीका बयान किया जाता है। सर पर मसह का एक तरीका यह भी है, इसमें बिलखसूस इस्लामी बहनों के लिए ज्यादा आसानी है, चुनाचे लिखा है मसह सर में अदाए सुन्नत को यह भी काफी है कि उंगलियां सर के अगले हिस्से पर रखें और हथेलियां सर की करवटों पर और हाथ जमाकर गुद्दी तक खींचता ले जाइए। यह भी एक तरीका है और यह तरीका इंशाअल्लाह रहमान अमीर अल सुन्नत ने जो बयान किया है वो आपको हम दिखाएंगे। और दूसरा जो तरीका आम तौर पर हमारे यहां राइज है वो भी है, मगर यह पहला तरीका भी दुरुस्त है, मगर इसमें कुछ एहतियातें भी हैं, यह आपको मदनी गुलदस्ते से पता चलेंगी। और दूसरा तरीका यह है, अब नल बंद करकर सर का मसा इस तरह कीजिए कि दोनों अंगूठे और कलमे की उंगलियों को छोड़कर दोनों हाथ की तीन तीन उंगलियों के सिरे से एक दूसरे से मिला लीजिए और पेशानी के बाल या खाल पर रखकर खींचते हुए गुद्दी तक इस तरह ले जाइए कि हथेलियां सर से जुदा रहें, फिर गुद्दी से हथेलियां खींचते हुए पेशानी तक ले जाइए। कलमे की उंगलियां और अंगूठा इस दौरान सर पर बिल्कुल मस नहीं होने चाहिए, फिर कलमे की उंगलियों से कानों की अंदरूनी सतह का और अंगूठों से कानों की बाहरी सतह का मसह कीजिए और छुंगलियां यानी छोटी उंगलियां कानों के सुराखों में दाखिल कीजिए और उंगलियों की पुश से गर्दन के पिछले हिस्से का मसह कीजिए। देखिए किताबों में बाज बातें लिखी हुई होती है, हमें बसौकात बिल्कुल समझ में नहीं आती, तो इसे समझने की कोशिश करनी चाहिए। और वीडियो के फवाइद में से यह भी है कि आप अमली तरीके देख सकते हैं, समझ सकते हैं और इसके जरिए अपनी इबादत दुरुस्त कर सकते हैं। امیر اہل سنت کے مدنی پھول سننے کے فوائد میں سے ایک فائدہ یہ بھی ہے کہ جو باتیں ہمیں پڑھ کر سمجھ میں نہیں آتی وہ ہمیں امیر اہل سنت کے مدنی گلدستوں سے سمجھ میں آ سکتی ہیں. تو امیر اہل سنت کے مدنی مذاکروں میں اجتماعی طور پر شرکت بھی کیا کیجیے, اور امیر اہل سنت کے میموری کارڈز آپ حاصل کیا کریں. www.ilyaskadhi.com پر آپ آئیں. امیر اہل سنت کے مدنی مذاکرے, امیر اہل سنت کے بیانات, آپ کے آڈیو بیانات, آپ کے مدنی گلدستے, پھر ڈب مدنی گلدستے, دوسری زبانوں میں جو ڈب کیے گئے ہیں مدنی گلدستے, انگلش سب ٹائٹل کے ساتھ آپ کے مدنی گلدستے, مختلف علماء اہل سنت کے تاثرات, آپ کی کتب, آپ کی ترجمہ شدہ کتب اور بولتی کتابیں. جی ہاں, ہمارے وہ اسلام بھائی جو آنکھوں کی نعمت سے محروم ہیں یا بیرون ملک کے وہ عاشقان رسول, ان میں ایک تعداد وہ ہوتی ہے جو اردو سمجھ لیتی ہے پڑھ نہیں پاتی, تو ان کے لیے بولتی کتاب بھی ہے. آپ یہاں آئیں اور کلک کریں, اپنے آپشن پر جائیں, جا کر بولتی کتاب کو آپ ڈاؤن لوڈ کریں, سنیں. تو آپ کلک کریں گے تو کتاب خود بخود یوں سمجھیے کہ بولنا شروع کرے گی, یعنی آڈیو بک ہے, آپ کتاب سن سکتے ہیں. تو امیر اہل سنت سے معلومات کو اگر آپ ایک جگہ دیکھنا چاہتے ہیں, میموری کارڈ حاصل کرنا چاہتے ہیں, ڈاؤن لوڈ کرنا چاہتے ہیں, www.ilyaskadhi.com کا وزٹ کیجئے. آئیے چلتے ہیں ہم سر کے مسئلے کی طرف. دیکھیے,
اب اگر ہاتھ سوکھ گئے تو تھوڑا سا پانی لے کر ہاتھوں کو تر کر لیجیے, اور مسا کرنا ہے مسح کا طریقہ دیکھ لیجئے کہ اگر یوں مسا کیا جب بھی ہو جائے گا, کہ احناف کے نزدیک چوتھائی سر کا مسا فرض ہے, اور مسا اس کو کہتے ہیں کہ پانی کی تری اس جگہ پہنچ جائے جس جگہ کو مسا کرنا ہے, یعنی مسح کرنے کی جگہ کو پانی کی تری پہنچ جائے, یا دھلنے کی ضرورت نہیں, صرف تری پہنچانی ہے. اور پورے سر کا مسح جو ہے وہ سنت ہے, اس کا ایک طریقہ جو یہ ہو گیا. لیکن اس طرح آپ کریں گے نا جب, تو یہ انگلیاں انگوٹھے یہ بھی بالوں کو لگ جائیں گے. اور یہ مسئلہ ذہن میں رکھیے کہ ایک بار کا تر کیا ہوا ہاتھ یا جو جگہ ایک بار جو تر کیے اور وہ ایک ہی بار مسئلے میں کام آئیں گے, دوبارہ دوسری جگہ اس سے مسا نہیں ہو سکتا. اب مثال کے طور پر آپ نے سر کا مسا کیا اور اس کے بعد کہیں پٹی بندی ہوئی ہے تو پٹی پر آپ نے مسا کیا تو اب مسا نہیں ہوگا, بھلے پانی کی تری ہے, لیکن چونکہ ایک بار اس جگہ سے آپ مسا کر چکے دوبارہ مسا کے لیے وہ کارآمد نہیں, تو دوبارہ اس کو تر کرنا پڑے گا. اس کا دوسرا طریقہ کر کے دکھاتا ہوں میں. تو اس طرح آپ کی شہادت کی انگلی اور انگوٹھا بالوں کو لگے گا نہیں, تو کانوں کا مسا بھی آپ بآسانی کر سکیں گے اسی پانی سے, ورنہ اگر یوں پورا جیسے میں نے کر کے بتایا کریں گے تو دوبارہ انگلی اور انگوٹھا تر کرنا پڑے گا اگر بالوں کو لگ گیا تو, پھر کان کا مسا آپ کریں گے ورنہ کان کی سنت رہ جائے گی. تو ایک بار سن لینے سے یا دیکھ لینے سے آپ کے عمل میں آ جانا ضروری نہیں, اس کو آپ کو کم از کم 12 بار غور سے دیکھنا ہے سارے وضو کے طریقے میں, خصوصاً مسحا کو. اور پھر بہتر یہ ہے کہ آپ کے ساتھ جو بھی سائی بھائی ہو سائی بہن ہو, آپ ایک دوسرے کو دکھا کر اس کی مشق کریں, بار بار ایک دوسرے کو کر کے دکھائیں کہ دیکھو میں صحیح کر رہا ہوں کہ نہیں, تو اس طرح آپ سیکھیں گے, ورنہ صرف دیکھنے سننے سے بہت مشکل ہے کہ یہ عمل ہو. اس میں جذبہ چاہیے, بس جذبہ ہوگا انشاءاللہ سیکھ جائیں گے, کوئی اتنا بڑا مسئلہ نہیں ہے. لوگ تو کہتے ہیں کہ ہم چاند پر پہنچ گئے تو ہم کو وضو کرنا ہی نہیں آتا, تو وضو کرنا کوئی دشوار نہیں, انشاءاللہ آپ سیکھ لیں گے. تو مسا کرنے کا طریقہ دیکھیں, اب میں مسا کر کے آپ کو دکھاتا ہوں. اس میں ہاتھ دھونے کی ضرورت نہیں ہے, ہاتھ کو تر کرنا ہے تو اس میں ضرورت میرے پانی لے لیا ہے, آدھا چلو کافی ہے, یہ تر ہو گئے, ہتھیلیاں تو تر کرنی تھی, ہاں تھوڑی پشت بھی تر کر لی میں نے کیونکہ اس کی پشت سے مجھے گردن کی پشت کا بھی مسا کرنا تھا, تو یہ الحمدللہ تر ہو گئے. اب دیکھیے یہ تین تین انگلی یہ اس طرح آپ نے رکھنا ہے, شہادت کی انگلی اور انگوٹھے کی کیفیت دیکھ لیں, تین انگلیوں کو میں نے ملا کر رکھا ہے. اب ان تین انگلیوں کو جہاں سے بال جمنے شروع ہوئے پیشانی کے پاس سے آپ اس طرح رکھیں کہ ہتھیلی کے حصے تک یہ سر سے लग जाए इस तरह, और ये बीच की उंगली जो है ये देखो मिली हुई है, ये अलग नहीं होनी चाहिए सारे सफर में आपके मसे के। अब ये मैंने ये आखिर तक उंगलियां मिली हुई रखनी है जितनी मिल सकती हैं, कम से कम एक उंगली तो मिली हुई रहे। अब ये पहुंच गई आखिरी बालों के हिस्से तक। अब आपने पलटना है, ये अभी बीच के सर का मसा हुआ है, अभी जवानिब यानी साइडें बाकी हैं। अब हथेलियों की बारी है, उंगलियों की ड्यूटी खत्म हो गई, और शहादत की उंगली और अंगूठा शुरू में भी नहीं लगे थे बालों पर और अब भी नहीं लगेंगे, तो अब ये इस तरह आपने पलटना है हथेलियों के जरिए। अब ये जो उंगलियां थी तीन तीन जो लगाई थी वो नहीं लगेंगी, सिर्फ हथेलियां, और इस तरह आप जंप देकर नहीं लाएंगे बाल, लोग जंप देकर लाते तो बाल मसे से महरूम रह जाएंगे। ये इस तरह बिल्कुल हर वक्त हथेलियां जो है आखिर तक सर से लगी रहेंगी इस तरह, ये आखिर तक ले आया। अब ये हो गया सर का मसा। अब शहादत की उंगली से कान के अंदरूनी हिस्से का मसा करेंगे, और अंगूठे से कान के बाहरी हिस्से का मसा करना है। इसका तरीका देख लीजिए, शहादत की उंगली से इस तरह कान के आप सुराख पर रखिए, और घुमाते हुए कानों के जो भी वो खांचे और नशेब व फराज हैं इन पर आप इनको फिरा दीजिए। ये कान के अंदरूनी सतह का हो गया। अब अंगूठे से कान की बाहरी सतह का मसहा, ये अल्हम्दुलिल्लाह दोनों कानों के मसे हो गए। अब आपको उंगलियों की पुष्ट से गर्दन की पुष्ट का मसहा करना है, पहले सीधी तरफ फिर उल्टी तरफ। अच्छा, अब बाज लोग जो है वो गले का मसा करते हैं, तो ये सुन्नत नहीं है।
अमीरे अहले सुन्नत से अर्ज है, जिस तरह आपने हमें मसा करने का तरीका अभी बताया है, आम लोग तो इस तरह करते हुए नजर नहीं आते।
दरअसल इल्मे दीन से दूरी और अच्छी सोहबतों से दूरी है, मुताला करने का जहन नहीं, बोले किताबों में सब लिखा हुआ है। आवाम तो बस बेचारे आमतौर पर मसा इस तरह करते देखे जाते हैं। मैं आपको वो गलत तरीका जो है वो बताता हूँ, जिस तरह करते हैं। हाथ बाकायदा धोते हैं, हाथ जैसे पानी लेंगे हाथ में, और अब वो फिर वो पता नहीं अंगूठे चूमने का यहाँ कोई सिलसिला है, वजह नहीं पता तो ये कैसे चल गया। तो हाथ में पानी लिया फिर यूं करेंगे, आवाम यूं करते हैं, ये बिल्कुल यानी कि गैर सुन्नत के मुताबिक नहीं। तो मैंने जो अर्ज किया वो सुन्नत भी है उसमें, और मुस्तहब भी उसमें आ गया।
صلوا على الحبيب صلى الله تعالى على محمد। सर का मसा करने के दो तरीके आपने देखे हैं, मगर जब एक साथ आपने सर का मसा करना है तो एहतियात करनी है। मदनी पुल अमीर अहले सुन्नत ने दिया कि जब एक जगह पर एक मसा में हाथ जब इस्तेमाल हो गया तो अब वो दूसरी जगह इस्तेमाल नहीं हो सकता। जब सर पर आपने पूरे हाथों को उंगलियों को इस्तेमाल कर लिया तो अब कानों का जो मसा करना जो कि सुन्नत है उसके लिए आप ये उंगलियां इस्तेमाल नहीं कर सकते। अब आपको दोबारा ये उंगलियां धोकर फिर कानों का मसा करना है। खुसूसन इस्लामी बहनों को के लिए इस तरीके में आसानी है, तो ये एहतियात भी इस्लामी बहनों को ज्यादा मद्देनजर रखनी है। हम अपने अगले मदनी गुलदस्ते की तरफ चलते हैं। तीन फर्ज हो चुके हैं, चौथा फर्ज जो है उससे मुतालिक जो हमारा मदनी गुलदस्ता है, तखलुस समेत दोनों पांव धोना, पहले सीधा फिर उल्टा पांव, हर बार उंगलियों से शुरू करकर टखनों के ऊपर तक, बल्कि मुस्तहब है कि आधी पिंडली तक तीन तीन बार धो लीजिए। दोनों पांव की उंगलियों का खिलाल करना सुन्नत है, खिलाल के दौरान नल बंद रखिए। इसका मुस्तहब तरीका यह है कि उल्टे हाथ की चुंगलियों से सीधे पांव की चुंगलियों का खिलाल शुरू करकर अंगूठे पर खत्म कीजिए, और उल्टे ही हाथ की चुंगलियों से उल्टे पांव के अंगूठे से शुरू करकर चुंगलियों पर खत्म कर लीजिए। یہ تو ہے آپ نے الفاظ سنے، یہ امیر اہل سنت کی تحریر کے الفاظ سنے، اور آئیے اب دیکھتے ہیں امیر اہل سنت کا عملی طریقہ مدنی گلدستے کے ذریعے، دیکھیے بھی سمجھیے بھی اور عادت بھی بنائیے. امیر اہل سنت کا مدنی پھول یاد ہے؟ 12 مرتبہ دیکھنے کا مدنی پھول دیا ہے. چلیے ایک بار تو دیکھیے.
پاؤں دھونے کی باری، پہلے سیدھا پاؤں دھونا سنت، پھر الٹا، اور اس کا بھی ہاتھ کے انداز پر طریقہ ہے کہ جس طرح ہاتھ کو انگلیوں سے شروع کیا تھا اس کو بھی انگلیوں سے شروع کریں گے، اور انگلیوں سے شروع کر کے تخنے تک ایک بار دھوئیں گے، پھر دوبارہ انگلیوں سے شروع کریں گے، یوں نہیں لائیں گے ورنہ یہ 2 بار ہو جائے گا، اور یوں اگر یوں دھوئیں گے تو 5 بار ہو جائے گا، 3 بار جس کو سمجھتے ہیں لوگ وہ 5 بار ہوتا ہے. تو انگلیوں سے شروع کیا تو پھر انگلیوں پر آئیں گے، یہ دھو لیا پھر انگلیوں پر آئیں گے، اس طرح لے جائیں گے. اب چونکہ نل کی دھار تو بہتا پانی ہے تو اس لیے اس میں اتنی دیر پاؤں رکھ دینا کہ 3 بار دھلنے جتنا وقت بہتے پانی میں پاؤں کو چھوڑ دینا، یہ اس سے سنت تسلیس کی ادا ہو جائے گی، فرض بھی ادا ہو جائے گا، 3 بار دھونے کی سنت بھی ادا ہو جائے گی. اب میں آپ کو سنت کی تسلیس ادا کر کے بتانے کی کوشش کرتا ہوں کہ انشاءاللہ اس میں 3 بار ہو جائے گا، اتنی دیر میں یہ میرا پاؤں دھلے گا. بظاہر آپ کو 1 بار دھلنا نظر آئے گا لیکن در حقیقت وہ 3 بار ہوا. اور آدھی پنڈلی تک دھونا جو ہے یہ مستحب ہے، تو میں آدھی پنڈلی تک لے جاتا ہوں. الحمدللہ 3 بار ہو گیا. اور خلال کرنا سنت ہے، الٹے ہاتھ کی چھوٹی انگلی سے سیدھے پاؤں کی چھوٹی انگلی سے خلال شروع کرنا ہے. یہ خلال بھی ہو گیا. اب اسی طرح الٹا پاؤں دھونا ہے لیکن خلال میں انگوٹھے سے شروع کریں گے انشاءاللہ پاؤں دھونے کے بعد، مگر نل بند ہونا چاہیے خلال کرتے ہو. دیکھو یہ انگلیوں کے تلوے جو ہے نا، اس کے انگلیوں کے جوڑ پورے وغیرہ ہوتے، اس کی دھاریاں سردیوں میں زیادہ تر سوکھی رہنے کا امکان دیتا ہے، اس لیے دھاریوں میں پانی بہت احتیاط سے بہانا ہوگا. یہ انگلیوں کو بھی کشادہ کر کر کے ان کے بیچ میں پانی ڈالنا ہوگا. سردی میں بھی گرمی میں بھی فرض ہے دھونا، ان حصوں کا بھی. یہ بھی آدھی کنڈی تک دھل گیا. 3 بار الحمدللہ. اب اس کا بھی خلال، یہاں اب الٹے پاؤں کے انگوٹھے سے شروع کریں گے، الٹے ہاتھ کی چھوٹی انگلی. الحمدللہ دونوں پاؤں دھل گئے.
صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. وضو الحمدللہ عز وجل مکمل ہوا، لیکن اس کے بعد کے بھی کچھ مدنی پھول ہیں. حدیث پاک میں جس نے اچھی طرح وضو کیا اور پھر آسمان کی طرف نگاہ اٹھائی اور کلمہ شہادت پڑھا، اس کے لیے جنت کے 8 دروازے کھول دیے جاتے ہیں جس سے چاہے اندر داخل ہو. حدیث مبارک میں ہے جو وضو کے بعد 1 مرتبہ سورہ قدر پڑھے تو وہ صدیقین میں سے ہے، اور جو 2 مرتبہ پڑھے تو شہداء میں شمار کیا جائے، اور جو 3 مرتبہ پڑھے گا تو اللہ عز و جل میدان محشر میں اسے اپنے انبیاء کے ساتھ رکھے گا. وضو کے اختتام پر کیا کرنا ہے؟ اور بھی کچھ کرنا ہے؟ کیا کرنا ہے آئیے دیکھتے.
آسمان کی طرف نظر اٹھا کر کلمہ شہادت پڑھیں گے، اور جو آسمان کی طرف نظر اٹھا کر کلمہ شہادت پڑھتا ہے اس کے لیے جنت کے 8 دروازے کھل جاتے ہیں. اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ، واشہد ان محمدن عبدہ ورسولہ. سورہ قدر آسمان کی طرف نظر اٹھا کر وضو کے بعد پڑھنے سے انشاءاللہ کبھی اندھا نہیں ہوگا. انا انزلناہ فی لیلۃ القدر وما ادراک ما لیلۃ القدر، لیلۃ القدر خیر من الف شہر
تنزل الملائكة والروح فيها بإذن ربهم من كل أمر سلام هي حتى مطلع الفجر. یہ دعائیں بھی پڑھی جاتی ہیں صلی اللہ تعالی علی محمد. اللهم اجعلنی من التوابین واجعلنی من المتطهرین. مزید امام غزالی رحمت اللہ تعالی علیہ نے بڑھایا اس میں واجعلنا من عبادک الصالحین. ایک دعا یہ بھی پڑھی جاتی ہے صلی اللہ تعالی علی محمد. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک صلی اللہ تعالی علی محمد. اب وضو کر لیا ظاہری اعضا دھل گئے. امام غزالی رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ باطنی وضو بھی کیجئے. باطنی وضو یہ کہ گناہ سے توبہ کریں اور آئندہ گناہ نہ کرنے کا عہد کریں. یعنی یہ نہ ہو کہ گھر کے باہر سے تو رنگ روغن کر دیا اور اندر گند کچرا بھرا ہوا ہے. تو ظاہری وضو کی مثال امام غزالی نے یہی دی کہ ظاہری طور پر اعضا دھل گئے اور اندر وہی باطن میں گناہوں کا میل بھرا چھوڑ دیا. تو توبہ استغفار کے ذریعے باطنی وضو بھی کیجیے.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد. مدنی چینل کے ناظرین، عالمی مدنی مرکز فیضان مدینہ کے حاضرین، فیضان مدنی مذاکرہ میں ہم نے پہلے تو مختصر وضو اور تیمم ایک ساتھ دکھایا. وضو اور تیمم سیکھ لیجئے کہ عنوان سے پھر ہم نے آپ کو مدنی گلدستے وضو کے 11 مدنی گلدستوں کے اندر وضو تقسیم کر کر دکھایا. اور آج یہ دوسرا سلسلہ جس میں وضو کے بعض مدنی گلدستے تھے، اور اس طرح وضو تو مکمل ہو گیا مگر ابھی ہمارا یہ سلسلہ پھر بھی باقی ہے. اور ہم آپ کو پورا وضو اب ایک ساتھ دکھائیں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.